यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। तीन ठूला जलविद्युत परियोजनाका लागि 38 अर्ब रूपियाँ बराबरको विदेशी लगानी स्वीकार गर्ने लगानी बोर्डको निर्णय। परियोजना कार्यान्वयनमा भइरहेको विलम्ब हटाउने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको चासो। नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउनु भएको निर्णय विरूद्ध परेको रिट उपर आज सुनवाई हुँदै र भारतको बिहारमा भएको निर्वाचनमा सत्तारूढ़ बीजेपी गठबन्धनलाई फेरि पनि स्पष्ट बहुमत। अब पूरा समाचार। लगानी बोर्डले तीन ठूला जलविद्युत परियोजनाका लागि 38 अर्ब रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरेको छ। बोर्ड अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बोर्डको 45 बैठकले तीन ठूला परियोजनाका लागि 38 अर्ब 68 करोड़ रूपियाँ बराबरको लगानी स्वीकृत गरेको हो। सार्वजनिक निजी साझेदारी अवधारणामा कार्यान्वयन हुने 77.5 मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत परियोजनाका लागि 17 अर्ब 62 करोड़ 40 लाख रूपियाँ बराबरको विदेशी लगानी स्वीकृत गरिएको बोर्डका प्रवक्ता धर्मेन्द्र कुमार मिश्रले जानकारी दिनुभयो। उहाँका अनुसार 57 मेगावाटको हिमचुली दोर्जी जलविद्युत परियोजनाका लागि 10 अर्ब 61 करोड़ 91 लाख रूपियाँ र 65 मेगावाटको दूधखोला जलविद्युत परियोजनाका लागि 10 अर्ब 43 करोड़ 60 लाख रूपियाँ लगानी स्वीकृत भएको हो। बोर्डका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा COVID-19 नयाँ शिक्षा दिएको बताउँदै परियोजना कार्यान्वयनमा भइरहेको विलम्ब हटाउन नयाँ प्रविधिको आवश्यकता भएकोमा जोड़ दिनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आज संखुवा सभाको मकालु गाउँपालिका 5 फाक्सिन्डामा निर्माणाधीन 900 मेगावाटको अरूण तेस्रो जलविद्युत आयोजनाको अनुगमन गर्नुभएको छ। प्रधानमन्त्री ओलीलाई आयोजनाका प्रमुखले हालसम्म आयोजनाको 40% काम सम्पन्न भएको अवगत गराउनु भएको जनाइएको छ। सो आयोजनाको 2075 वैशाख 28 गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गर्नुभएको थियो। प्रधानमन्त्री ओलीले यसअघि चीनसँग जोड़िएको केमाथाङकामा सड़क पूर्वाधार विकासको प्रगतिबारे पनि अनुगमन गर्नुभएको थियो। कोरोना महामारी र लामो लकडाउनको असहज परिस्थितिमा समेत सिंचाईतर्फका राष्ट्रिय गौरवका आयोजनाको काममा सन्तोषजनक प्रगति देखिएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक समीक्षा मार्फत राष्ट्रिय गौरवका 6 सहित अरू 2 ठूला आयोजनाको काम सन्तोषजनक देखिएको निष्कर्ष मन्त्रालयले निकालेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले सिंचाईका राष्ट्रिय गौरवका आयोजना निर्माणको प्रगतिबारे मन्त्रालयका सचिव जलस्रोत तथा सिंचाई विभागका महानिर्देशक तथा आयोजना प्रमुखहरूसँग लगातार 3 दिनसम्म भर्चुअल बैठक गरी आयोजनाको अवस्थाबारे जानकारी लिनुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश कुमार भट्टराईले कुनै पनि हालतमा पार्टी विभाजन नहुनेमा विश्वस्त रहन कार्यकर्ताहरूलाई आग्रह गर्नुभएको छ। नेकपा स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टराईले आज ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाका स्थानीय नेता कार्यकर्तासँगको भेटघाटमा पार्टीभित्र विवाद रहनु सामान्य भएको भन्नुहुँदै उहाँले सहमति सहकार्य र त्यागको बाटो अवलम्बन गरेर पार्टी थप मजबूत भएर अगाडि बढ़नेमा समेत विश्वास व्यक्त गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम विरूद्ध राष्ट्रिय सभा सदस्य बनाउने निर्णय विरूद्ध परेको रिटको सुनवाई आजको संवैधानिक इजलासमा तोकिएको छ। प्रधान न्यायाधीशको अध्यक्षता हप्ताको 2 दिन बुधबार र शुक्रबार मात्र सुनवाई गर्ने संवैधानिक इजलासले महिना दिन अघि हेर्दा हेर्दै राखेको गौतम विरूद्ध परेको रिटको पेशी आज तोकिएको हो। गौतम विरूद्धको रिट प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबराम, वरिष्ठतम न्यायाधीश दीपक कुमार कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्बर श्रेष्ठ र ईश्वर खतिवड़ाको संवैधानिक इजलासले हेरिरहेको छ। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदर गर्न, उहाँलाई मन्त्री बनाउन बाटो रोक्न र राष्ट्रिय सभामा गरेर नियुक्तिको मापदण्ड बनाउने आदेश दिन माग गर्दै रिट दिनुभएको थियो। यसअघि न्यायाधीश आनन्द मोहन भट्टराईको इजलासले संवैधानिक इजलासमा दुवै पक्षको बहस सुनेर निर्णय गर्न र त्यतिन्जेल यो विषयवस्तु यथास्थितिमा राखी गौतमलाई थप जिम्मेवारी नदिन आदेश दिएको थियो। राष्ट्रिय गौरवको आयोजना लुम्बिनी विकासको योजना केही वर्षमा नै पूरा हुने भएको छ। 41 वर्ष अघि बनेको लुम्बिनी विकासको गुरूयोजना अनुसार केही वर्षभित्रै सम्पन्न गर्ने लक्ष्यसहित भित्री संरचनाहरूको निर्माण भइरहेको लुम्बिनी विकास कोषले जनाएको छ। भैरवाबाट हाम्रा संवाददाता शशि पन्थीले तयार पारेको रेडियो रिपोर्ट।
लुम्बिनी गुरुजनाको कामको डिपिआरहरू बनाएर विज्ञहरूको परामर्श र राय लिएर अन्तिम अवस्थामा पुगेको छ लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी।
सम्माननीय प्रधानमन्त्रीज्यू, अर्थमन्त्रीज्यू र हाम्रो पर्यटन मन्त्रीज्यू तिनैजनाको एकदम विशेष अभिभावकत्व छ र हामी यसलाई छिट्टै नै घोषणा गरेर अन्तर्राष्ट्रिय बिडिङमा अगाडि लाँदैछौँ। केन्जु ताङ्गेले गुरुयोजना कोर्दाखेरि भगवान बुद्धको जन्मथलो चाहिँ बाहिरबाट हेर्दाखेरि एउटा वन र बगैँचाको रूपमा आओस्, भवनहरू चाहिँ रुखहरूभन्दा छोटा हुन् भनेर एउटा परिकल्पना राख्नुभएको थियो। त्यही सोचेर पर्खालहरू सबैलाई बरु पर्खाल बाहिरबाट नदेखियोस्, वनवाटिका जस्तो देखियोस्, वरिपरि चराचुरुङ्गीहरू हुन् भनेर नयाँ सौन्दर्यीकरणको अभियान थालेका छौँ।
गुरुजनाको भित्री काममा निर्माणका काम अघि बढाउँदैछौँ। नयाँ लुम्बिनी ग्राम क्षेत्रमा नयाँ भवनको संरचनाको निर्माण, त्यस सँगसँगै लुम्बिनी बाढी प्रभावित क्षेत्र हुने भएको हुनाले भविष्यमा बाढी प्रकोपबाट बच्न सकोस् भनेर कन्ट्रोलको समेत काम भएको छ। पुनः उपाध्यक्ष त्रिपाठी,
यो गुरुयोजना भित्रको भित्री कामहरू बाटोघाटो, नालीहरू, ड्रेनेज र खाने पानीको व्यवस्थापन, नयाँ भवन र संरचनाहरूको निर्माण, नयाँ म्युजियमहरूको निर्माण अगाडि बढाउँदैछौँ भने त्यस सँगसँगै भविष्यमा विश्व सम्पदा स्थल लुम्बिनी बाढीको प्रकोपबाट बच्न सकोस् भनेर फ्लड कन्ट्रोलको पनि काम भइरहेछ।
लुम्बिनीको गुरुयोजना शुरू भएको यति धेरै वर्ष भइसक्यो, अहिलेसम्म किन सम्पन्न हुँदैन भन्ने प्रश्न उठिरहन्छ। अब दुई तिन वर्षभित्रमा त्यो प्रश्न उठ्न नपर्ने गरी हामी कार्यान्वयनका साथ लागिरहेका छौँ। यसका लागि नेपाल सरकार, प्रदेश सरकारको पूर्ण साथ र सहयोग छ। लुम्बिनी विकास कोषका सदस्य सचिव साधु राजा साक्य,
नेपाल सरकार, प्रदेश सरकार सबैको सहयोग हामीले प्राप्त गराएका छौँ। प्रधानमन्त्रीज्यू, राष्ट्रपतिज्यूको विशिष्ट आशा छ लुम्बिनी प्रति, त्यही अनुसार हामीले यो कार्य योजना बनाएर गएका छौँ। लुम्बिनी परिवर्तन भयो भन्ने किसिमको आवाज होस् भनेर त्यो काम शुरू गर्न गइरहेका छौँ।
विश्व सम्पदाको सूचीमा सूचीकृत गौतम बुद्धको जन्मस्थल लुम्बिनीको विकासले गति लिँदै गर्दा पर्खाल बाहिरको लुम्बिनीको पनि विकास हुनुपर्ने स्थानीयहरू बताउँछन्। शशी पन्थी, रेडियो नेपाल, भैरव।
यो थियो हाम्रा संवाददाता शशी पन्थीले तयार पारेको रेडियो रिपोर्ट। अब बाँकी समाचार। चितवन रत्नगर नगरपालिका वडा नम्बर 12 जिरौनाका 68 वर्षीय कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। पुरूषमा मृगौला र रक्तचापको समस्या रहेको मेडिकलले जनाएको छ। कार्तिक 15 गते कोरोना पुष्टि भएका उनको उपचारको क्रममा मृत्यु भएको हो। कोरोना संक्रमणबाट बाँकेमा दैलेखी एक महिलाको मृत्यु भएको छ। नारायण नगरपालिका वडा नम्बर 2 44 वर्षीय महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो। हिजो बिहान नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएकी ती महिलाको पीसीआर रिपोर्ट हिजो साँझ मात्र आएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। कञ्चनपुरमा कोरोना संक्रमणबाट हिजो साँझ बेलौराकी 62 वर्षीय पुरूषको मृत्यु भएको छ। कार्तिक 21 गते कोरोना पोजिटिभ देखिएका ती पुरूषको सेतीको कोविड अस्थायी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। नागदीको मंगला गाउँपालिका 5 छेसबाङमा नदीमा डुबेर एक किशोरको मृत्यु भएको छ। नागदी नदीमा डुबेर बेपत्ता भएका टिकाबाङका 16 वर्षीय शंकर विकको शव आज बिहान फेला परेको हो। त्यस्तै पाल्पाको रामपुर नगरपालिका 10 शिशो डाँडा स्थित काली गण्डकी नदीमा डुबेर एक युवक बेपत्ता भएका छन्। दाउरा निकाल्ने क्रममा डुबेर गल्याङ नगरपालिका 9 स्याङजाका 36 वर्षीय सुभाष बोटे बेपत्ता भएका हुन्। साथीहरूसँगै दाउरा निकाल्न खोज्दा सुभाष अचानक नदीमा डुबेर बेपत्ता भएका प्रहरले जनाएको छ। कोरोना कहरकै बीच 5 सदस्यीय नेपाली टोलीले सोलुखुम्बुको आमा दबलम हिमालको सफल आरोहण गरेको छ। नेपालको पर्यटन क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्दै विश्व शान्तिको कामनासहित 5 जनाको आरोहण टोलीले आमा दबलम हिमालको सफल आरोहण गरेको हो। 6,812 मिटर अग्लो हिमालको हिमालयन गाइड्स नेपालबाट खुम्बु पासाङ लामु गाउँपालिका 4, पाङ बोचेका दोर्जी ग्यालजेङ शेर्पा, दोलखाको बिगु गाउँपालिका 5 गोंगारका सिद्धिबहादुर गुरूङ र संखुवा सभाका पासाङ दावा शेर्पाले उक्त हिमालको सफल आरोहण गर्नुभएको हो। वर्षौंदेखि खानेपानीको समस्या रहेको इलाम नगरपालिकाको सोयाकमा पानी वितरणको व्यवस्था मिलाइएको छ। पानीको कुनै स्रोत नभएको यस क्षेत्रका 100 बढ़ी घर परिवारलाई डिप बोरिङ मार्फत पानी वितरण गरिएपछि स्थानीय बासिन्दा खुशी भएका छन्। इलामबाट हाम्रा संवाददाता सविता पाण्डेले तयार पारेको अर्को रेडियो रिपोर्ट।
वर्षौंदेखि खानेपानीको समस्या रहेको इलाम नगरपालिका 11 सोयागमा डिप बोरिङबाट पानी वितरणको व्यवस्था मिलाएपछि स्थानीयमा खुशियाली छाएको छ। 78 वर्षीय बिर्ख बहादुर राउत खानेपानीको धारा घर घरमा आएपछि निकै खुशी व्यक्त गर्नुहुन्छ।
पानीको दुःख पहिलेदेखि नै हो, पानीको स्रोतै नभएर हो, अहिले त राम्रो लागेछ नि।
यस ओडाको तल्लो क्षेत्रमा पानीको स्रोतहरू भए पनि डाँडामा कुनै स्रोत नहुँदा स्थानीयको दैनिकी कष्टकर थियो। 47 वर्ष अघि विवाह गरी आउँदा पानीको समस्या देखेर रोनुभएकी टीका पराजुलीलाई 61 वर्षको उमेरमा पानी बोक्न नपर्दा सुखका दिन आइझै लागेको छ।
पानीको समस्या देख्दाखेरि हर्क त हर्कै लागिरहेको छ। 60-70 वर्षको उमेरमा आउँदाखेरि
पानी अभावकै कारण यहाँका कतिपय परिवार अन्य स्थानमा बसाई सरेका थिए। पानीको संकटकै कारण 10 वर्ष अघि बसाई सर्नुभएका नरेन्द्र प्रसाद आचार्य पुरानै स्थानमा फर्कनु भएको छ।
फेरि फर्केर आएर यही घर बनाएर बसोबास गर्ने जमर्कोमा छु र घर मेरो निर्माणाधीन छ। यो पानीको जुन त्यो परिपूर्ति हुँदाखेरि खुसियालीमा छ।
नेपाल सरकारको अनुदान, इलाम नगरपालिका र स्थानीय समेतको थप लगानीमा 2,47,80,000 निर्माण सम्पन्न भएको हो। अब खानेपानी अभावकै कारण बसाई सर्नुपर्ने बाध्यताको अन्त्य हुने र दैनिकी सहज हुने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतको भनाइ छ।
जीवन पानीका कारणले कष्टकर हुँदैन भन्ने एउटा भरपूर विश्वास दिलाउने काम यसले गरेको छ र यसले आमूल परिवर्तन गर्छ भन्ने हाम्रो विश्वास।
123 मिटर डिप बोरिङ गरी निकालिएको पानी संचित गर्न 1,60,000 लिटर क्षमताको 3 रिजर्भ ट्याङ्की बनाइएको छ। पानी तान्नको लागि 2 स्थानमा सोलर सेट जडान गरिएको छ भने 6 सीसी क्यामेरा सहितको सोलर पोल राखिएको छ। डिप बोरिङ प्रविधि सफल नभए अन्य स्रोत प्रयोग गरी वितरण गर्न सक्ने गरी डिजाइन गरिएको इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाई बताउनुहुन्छ।
पछि यो बोरिङ सक्सेस भएन भने ग्राभिटी वाटरबाट पनि हामीले चल्ने गरी यो सिस्टमलाई बनाएका छौँ।
हालसम्म 70 घरमा धारा जडान भएको छ भने अन्य घरमा विस्तार भइरहेको छ। 3636 जनसंख्या रहेको यस वडामा 100 बढी घर परिवार रहेको बस्तीमा पानीको चरम अभाव थियो। सविता पाण्डे, रेडियो नेपाल, इलाम।
नमस्ते भाउजू, चिया पिउनु भयो?
नमस्ते बाबु, पिउँदैछु। बच्चाहरू के गर्दैछन् त?
सधैँ खेलेर बिताउँथे, हिजो आज पाठशाला सियुजी लिएर पढ्दैछन्। तपाईँको नि?
हाम्रा पनि पाठशाला सियुजीबाटै पढ्दैछन्। आजकल त कति सजिलो भएको छ है। नेपाल टेलिकमले सरकारी स्कुलका 12 कक्षासम्मका विद्यार्थी, शिक्षक र अभिभावक समेटेर एकदमै सस्तोमा ग्रुप बनाइदिएको। पाठशाला सियुजीबाट त ग्रुपभित्र जति कुरा गरे पनि हुने, शिक्षा मन्त्रालयले राखेको सजिलै बुझिने पाठ्य सामग्री भएको वेबसाइट खोलेर पढ्न अनि स्कुलबाट ग्रुप एसएमएस पनि पठाउन मिल्ने कति राम्रो सुविधा है।
अझ यसमा आबद्ध भएपछि त खर्च पनि पालिका मार्फत सरकारले नै तिरिदिने रे।
सबैको लागि, सधैँको लागि
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। भारतको बिहार विधानसभाका लागि भएको निर्वाचनमा फेरि पनि सत्तारूढ भारतीय जनता पार्टी सम्मिलित गठबन्धन विजयी भएको छ। कुल 243 सदस्यीय विधानसभा निर्वाचनमा भारतीय जनता पार्टी बीजेपी र जनता दल युनाइटेड जेडीयू सम्मिलित गठबन्धनले 125 स्थान जित्न सफल भएको छ भने पूर्व मुख्यमन्त्री लालू प्रसाद यादवका छोरा तेजस्वी यादवले नेतृत्व गरेको राष्ट्रिय जनता दल आरजेडी र कंग्रेस गठबन्धनले 110 स्थान जितेको छ। पछिल्लो परिणाम अनुसार विगत 15 वर्षदेखि बिहारका मुख्यमन्त्री रहँदै आउनुभएका नीतिश कुमार फेरि पनि चौथो कार्यकालका लागि मुख्यमन्त्री बन्नुहुने पक्का जस्तै देखिएको छ। अमेरिकामा हालैको राष्ट्रपतीय निर्वाचन जित्न सफल डेमोक्राटिक उम्मेद्वार जो बाइडेनले राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव परिणाम मान्न अस्वीकार गरेर केही फरक नपर्ने बताउनु भएको छ। चुनावमा व्यापक धाँधली भएको भनेर बखडा झिक्दै आउनुभएका राष्ट्रपति ट्रम्पको अभिव्यक्ति दुखद भएको भन्दै नवनिर्वाचित राष्ट्रपति बाइडेनले उहाँको कार्यकाल सकिएसँगै संक्रमणकाल पनि सहजै समाप्त हुने प्रतिक्रिया जनाउनु भएको छ। यसअघि राष्ट्रपति ट्रम्पले नवनिर्वाचित राष्ट्रपतिको रूपमा बाइडेनको प्रशासनले शुरू गर्ने संक्रमणकालीन काम कारवाहीलाई हुन नदिन आफ्ना मातहतका निकायलाई आदेश दिनुभएको थियो। अमेरिकामा राष्ट्रपतीय निर्वाचन सम्पन्न भएर जो बाइडेन विजयी हुनुभए पनि आगामी जनवरी 20 तारीकसम्म राष्ट्रपति ट्रम्प नै वैधानिक राष्ट्रपति रहनुहुने संवैधानिक व्यवस्था छ। विवादित भूमि नगर्नु काराबाखको स्वामित्वको विषयलाई लिएर विगत 1.5 महिनादेखि युद्धमा होमिएका दुई छिमेकी राष्ट्र आर्मेनिया र अजरबैजान युद्धविराम गर्न राजी भए लगत्तै युद्धविराम अनुगमनका लागि रसियाले आफ्ना सेना खटाएको छ। पूर्व सोभियत गणराज्य अजरबैजान र आर्मेनिया बीचको विवाद मिलाउन मध्यस्थताको भूमिका खेलेको रसियाले विवादित भूमिमा सेना खटाएको विषयलाई दुवै राष्ट्रका नागरिकले स्वागत गरेका छन्। चीनको हङकङ प्रशासनका चार विधायक अयोग्य घोषित भएका छन्। चीनको केन्द्र सरकारले हङकङमा लागू गरेको नयाँ सुरक्षा कानूनले बन्देज गरेको गतिविधिमा संलग्न भएको आधारमा ती विधायकलाई तत्कालदेखि लागू हुने गरी पदबाट निष्कासन गरिएको हो। चार विधायक अयोग्य घोषित भए लगत्तै हङकङमा पूर्ण प्रजातन्त्रको वकालत गर्ने मध्येका बाँकी विधायकले पनि राजीनामा दिन सक्ने अनुमान गरिएको छ। अहिलेसम्म कोरोना भाइरस संक्रमित व्यक्ति एकजना पनि नभएको प्रशान्त क्षेत्रीय टापु राष्ट्र भानुआतुमा एकजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भानुआतुको स्वास्थ्य विभागले अमेरिकाबाट फर्केको एक युवकमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ। विश्वमा महामारीको रूप लिएको कोरोना भाइरसको प्रभाव नदेखिएको निकै कम राष्ट्रमा पर्ने भानुआतु पनि अब कोरोना संक्रमण देखिएको राष्ट्रमा सूचीकृत हुने भएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। तीन ठूला जलविद्युत परियोजनाका लागि 38 अर्ब रूपियाँ बराबरको विदेशी लगानी स्वीकार गर्ने लगानी बोर्डको निर्णय। परियोजना कार्यान्वयनमा भइरहेको विलम्ब हटाउने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको चासो। नेकपाका नेता वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउनु भएको निर्णय विरूद्ध परेको रिट उप आज सुनवाई हुँदै र भारतको बिहारमा भएको निर्वाचनमा सत्तारूढ़ बीजेपी गठबन्धनलाई फेरि पनि स्पष्ट बहुमत। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।